کوئی تعریف نہیں کر سکتا. اور قرآن کریم کی تعبیرات سے اچھی کوئی تعبیر نہیں کر سکتا. عمدہ ترین تعبیر اگر کریں گے تو قرآن کریم پہ کریں گے, اس کے بعد کوئی بہتر تعبیر کر سکتا ہے تو سرکار کر سکتے ہیں, جناب رسول اللہ صلی اللہ علیہ وسلم کریں گے. اور تعبیر کے بجائے متقین کی کچھ صفات بیان کر دی جائیں, اندازہ ہو جائے گا کہ یہ کوالٹی کا جو انسان ہو اسے آپ متقی بظاہر کہہ سکتے. یا دوسرا معنی تھوڑا سا بدل کر لیجیے کہ متقیوں میں یہ صفات کا ہونا ضروری ہے تو اسے متقی کہہ سکتے ہیں. ایک محتاط زندگی گزارنا جسے کہتے ہیں, ایک متقی میں یہ تمام صفات جو ہیں وہ درکار. ایک جگہ تو متقی کی صفات سورہ بقرہ کو شروع کرتے ہی بیان فرمائی, اور دوسری جگہ متقی کی تعریف کرتے ہوئے دوسری صفات بیان کی, معلوم ہوا وہ صفات بھی درکار ہیں اور یہ صفات بھی درکار. یہ جو صفت یہاں بیان ہو رہی ہے ان میں ایک بات تو یہ کہی کہ الذین ينفقون فی السراء والضراء, متقین وہ ہیں کہ جن کی نظر مال پر نہیں اللہ پر ہوتی ہے. اور اللہ پر ہونے کا مطلب یہ ہے کہ جب خرچ کرنے کا موقع آتا ہے تو ضرورت پڑنے پر کھل کر بھی خرچ کرتے ہیں اور ورنہ چھپ کر بھی خرچ کرتے ہیں, اللہ کے راستے میں اپنی جان اور مال لگاتے ہیں. کیونکہ ينفقون اس کے ماتحت مال بھی آئے گا, وقت بھی آئے گا, جان بھی آئے گی, سب لگاتے ہیں اللہ کے راستے میں. تو کھڑے ہو کر اگر لکھواتا ہے تو دوسروں کو تلقین ہو, میں اپنا اتنا وقت لگانا چاہتا ہوں, تو دوسرے حضرات بھی اللہ کے راستے میں وقت لگانے کے لیے تیار ہوں. اور جہاں ضرورت نہیں ہے وہاں وقت پر نکل گئے تو وہ بھی اس میں داخل ہو جائے گا. یہی مال کے خرچ کرنے کا طریقہ ہے کہ جب ضرورت پڑی تو کھول کر لوگوں کے سامنے لائے کہ بھائی اتنا میرا لکھ لو, خالی لکھ لو نہیں بعد میں دیتا بھی, کیونکہ اکثر ایسا ہوتا ہے کہ لکھوا تو دیتے ہیں لوگ دیتے نہیں بعد. دوسرا یہ ہے کہ بھائی ضرورت نہیں, سب سخی ہیں تو خاموشی سے اپنی رقم دے کے چلے آئے, جدلانا نہیں چاہتے. اور جہاں جدلایا ہے وہاں نیت کو چیک کیا جائے گا کہ کیوں جدلایا ہے. دوسری متقین کی بہت اہم اور ضروری صفت بیان فرمائی ہے, وہ ہے والکاظمین الغیظ, وہ غصہ پی جاتے ہیں. ہم لوگ تو شہروں میں رہتے ہیں تو طرح طرح کے مشروب پیتے ہیں, کولڈ ڈرنکس ہیں, ہاٹ ڈرنکس ہیں. قرآن کریم کہتا ہے کہ یہ پینے کا ایک ڈرنک یہ بھی کہ غصے کا گھونٹ پی لے. ایک صاحب لڑ رہے تھے دوسرے سے, غصے میں آنکھیں بھی سرخ ہو گئی تھی, چہرے پر بھی اتار چڑھاؤ بہت زیادہ آ رہے تھے, تو سرکار نے فرمایا میں ایک جملہ جانتا ہوں, اگر یہ جملہ کہہ لے نا ابھی اس کا غصہ کافر ہو جائے. دوسرے صاحب نے गुस्सा खत्म हो जाएगा, क्योंकि गुस्सा है शैतानी असर और आउजों से ये शैतानी असर जाता रहेगा। शैतान बना है आग से, इसलिए गुस्से में आदमी को जो है गर्मी आ जाती है। हम लोग कहते हैं गर्म मत हो, वैसे किसी चीज का दाम ज्यादा होता है तो कहते हैं कि गर्म है इसका दाम। तो दिमाग जो है ऊंचा जाता है, कहते हैं इनका जरा दिमाग हाई हो गया है, दिमाग आसमान पे पहुंचा है। क्या मतलब? उलमा लिखते हैं कि खड़े होते हुए गुस्सा है तो बैठ जाना चाहिए, जमीन के करीब हो जाएगा। जमीन में आजीजी है तो आजीजी का असर इसमें आएगा, लेकिन थोड़ा दूर है तो देर से आएगा। लेट जा तो जमीन से बिल्कुल तेरी नस्बत जुड़ जाएगी, तो जो जमीन की तवाज़ो है वो तेरे अंदर आ जाएगी। माहौल का असर पड़ेगा, सोहबत का असर आएगा और गुस्सा तेरा कम हो जाएगा। और वैसे भी आदमी खड़ा होगा तो प्रेशर हाई होता है, लेट जाएगा तो थोड़ा सा डाउन जाता है। तो गुस्से को डाउन करने के लिए फरमा तुमको डाउन हो जाओ यानी लेट जाओ, आसान रास्ता बताया। अब लोग कहते हैं मौलाना हम लोग परेशान हैं। मैंने कहा खड़े हो तो बैठने को कहा, बैठे हो तो लेटने को कहा, लेकिन हम लोग परेशान ये है कि लेटे हुए गुस्सा आता है तो खड़े होते हैं, यानी सुन्नत के खिलाफ करते हैं। अब जो सरकार तरीका बताए उसके खिलाफ जो भी करेगा तो परेशानियों का आनते है, हालात का आनते है। सुन्नतों पर आने में हालात खत्म होते हैं, सुन्नतों के जाने पे हालात आते हैं। अगर निकाह सुन्नत के मुताबिक हो तो जो हालात समाज में है वो खत्म हो जाएंगे, और सुन्नत से जितना दूर जाएंगे उतनी रुसूम अंदर दाखिल होती जाएंगी, उतने हालात आते जाएंगे समाज की तरफ से, रिश्तेदारों की तरफ से, बोलने वालों की तरफ से हालात आएंगे। आप थोड़ा करेंगे तो लोग आपको बताएंगे रास्ता कि ये भी करने का है, ये भी करने का, नहीं करेंगे तो कोई नहीं पता। तय करने के हमको कुछ नहीं करना है तो कोई आपको मशवरा नहीं देगा, और आपने उनका थोड़ा मैं करना चाहता हूँ मशवरे का ढेर लग जाएगा। वैसे भी हमारे यहाँ गैर जरूरी लोग ज्यादा मशवरा देते हैं और कहते हैं मशवरा जरूरी। तो अब गुस्सा काबू करने का शरई तरीका बगैर किसी टैबलेट के बतलाया, और फरमाया मुत्तकियों की सिफात में यह है कि अपने गुस्से को काबू में रखे, आउट ऑफ कंट्रोल ना हो जाए। अब इसके सिलसिले में सिर्फ एक वाकया जिक्र करना है। हजरत उमर रजी अल्लाह तआला अन्हु का गुस्सा सबको मालूम है, जैसे हजरत मूसा अलैहि सलाम का जलाल मशहूर है। हजरत मूसा अलैहि सलाम के सिलसिले में बाद रिवायत नकल की कि जब गुस्सा उनका तेज होता था तो सर की टोपी जल जाती थी। ये रिवायत में तो कलाम है, इसमें तो मैं कोई इसरार नहीं करूंगा, लेकिन लिखने वालों ने लिखा है। तो जलाले मूसा मशहूर है, तो इस उम्मत में तो गजब उमर मशहूर है। लेकिन याद रहे ईमान लाने से पहले भी गुस्सा आता था हजरत उमर रजी अल्लाह को, और ईमान लाने के बाद भी गुस्सा आता था। तो फर्क क्या हुआ? इसको मशायख ने लिखा है, हजरत शेख ने फजाई में लिखा, गुस्सा पहले भी आता था, गुस्सा बाद में भी आता था, लेकिन गुस्से का ईमान लाने के बाद मसरफ बदल गया। पहले नाहक गुस्सा आता था, अब ईमान लाने के बाद हक के लिए गुस्सा आता है। और कहते हजरत उमर रजी अल्लाह के पास कोड़ा रहता था, लेकिन कोड़ा कभी भी किसी पर जुल्म नहीं चला, जैसे कि हाकिमों के कोड़े चलते हैं, इस तरह नहीं चला। अब हजरत उमर रजी अल्लाह तआला अन्हु इशूरा में जवान लोग भी थे और बूढ़े सहाबा किराम भी थे, मुअम्मर भी थे, जवान भी थे, حر ابن قیس رضی اللہ عنہما، یہ دونوں جوان تھے، معلوم ہوا شورا میں اگر دینداری بہت ہو تو اس کے اعتبار سے جوان کو بھی لے سکتے ہیں۔ یہ دونوں حضرات کی نظر قرآن کریم پر بہت زیادہ رہی، اور جس کی نظر اللہ کی کتاب پر بہت زیادہ ہو تو فیصلوں کے اندر مدد ملے گی اس آدمی کے ذریعے سے، اور اس کی رائے درست ہوگی۔ نظر قرآن کریم پر اور احادیث سرکار پر ہونے کی وجہ سے اس کی رائے درست ہوگی، لہذا اس کو موقع دیا جائے۔ اویینا ابن حصن فضائل فتح مکہ کے موقع پر ایمان لائے تھے، اور ٹھہر ٹھہر کر اس لیے کہتا ہوں تاکہ بات سمجھ میں آ جائے، اور نبی کریم صلی اللہ علیہ وسلم کے ہاتھ پر ایمان قبول کرنے کے بعد آپ نے بڑا انعام بھی ان کو دیا تھا تالیف قلب کے لیے تاکہ دین میں جم جائے۔ بعض لوگ مسلمان ہوتے ہیں تو کچھ لوگ ان کو کہتے ہیں کہ مسلمان بنا تو تیرے کو کیا ملا، سب سے بڑی دولت ایمان ملی، اس سے بڑھ کر تو کیا ہو سکتا ہے، لیکن لانے والے ایسی بات کرتے ہیں۔ حضور نے خون دے دیا ان کو، حکیم ابن حزام کو دیا، حضرت عباس کو دیا، اویینہ ابن حصن فضائی کو دیا، اور بھی تھے لوگ، ان کو سرکار نے 100-100، کسی کو 200، کسی کو 300 اونٹ دیے، ایک اونٹ کی قیمت کتنی ہو جاتی۔ یہ اویینہ ابن حصن فضائی اب حضرت عمر رضی اللہ عنہ کے دربار میں جانا چاہتے تھے، اور خود ابن قیس کے ساتھ رشتہ داری ہے، اس بنا پر کہا کہ ذرا دربار عمر تک میری رسائی کروا دے۔ کیوں جانا چاہتے ہیں، تاکید نہیں، ہم لوگوں کے سوال زیادہ رہتے ہیں، کیوں آئے ہیں، کہاں سے آئے ہیں، کے لیے آئے ہیں، کیا کرنا ہے، کیا لینا ہے، کیا دینا ہے، کچھ بھی نہیں پوچھا، جانا ہے تو دروازہ تو حضرت عمر کا ہمیشہ کھلا رہتا ہے، آدھی رات کو چلے جاؤ، فرمانے تو چونکہ شورا کا ممبر بھی ہے، ساتھ لے کے جائے گا، سرکار حضرت امیر المومنین سے قریب بھی ہے تو زیادہ بہتر ہے، اچھی بات ہے، میں لے چلوں گا۔ گئے پہنچے دربار عمر رضی اللہ تعالیٰ عنہ نے سلام کیا، حضرت نے جواب دیا، جواب کے بعد ہی انہوں نے جو بات کہی وہ جیسے ہمارے یہاں کے بولر نو بال پھینکتے ہیں اس طرح کی۔ جانے ہمارے مدرسے کے طلبہ بھی کبھی کبھی کھیلتے ہیں، بلہ بھی سیدھا پکڑنا نہیں آتا، میں کہا بھائی تمہارا کام نہیں ہے، اپنے کو پتا اللہ 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 نے اتنی بہترین نعمت دی ہے اور یہ کیا فضولیات میں لگ گئے۔ اس لیے وہ ایک بیچارہ بنگال کا ایک طالب علم تھا، اس نے کہا یہ چاک کے لکڑے تین لگائے ہیں، ایک یہ پارٹیاں لے کے یہ کھڑا ہے، ایسی تو میری لکڑے کتنی بڑی بڑی وہاں بکھا رہے ہیں، اس میں کیا دیکھنے کے لیے تو میرے کو لائے۔ اب اخبارات بھی کہتے ہیں کہ کھیلنے والے کھلاڑی کہہ رہے ہیں کہ یہ کھیل نہیں ہے، یہ تو گنہ گاریوں کا اڈا ہے، اس میں خالی پیسوں کا کھیل ہے، وہ بھی ملنے والوں کو ملتا ہے، دیکھنے والوں کو تو گناہوں کے علاوہ کچھ بھی نہیں ملتا، وقت بھی ضائع ہوتا ہے اور ایمان بھی خراب ہوتا ہے اور خطرے میں پڑ جاتا ہے، اللہ حفاظت فرمائے۔ آج ہمارے جوانوں کا بہت بڑا ٹائم تو اسی کے اندر چلا جاتا ہے، اور دنیا چاہتی ہے کہ ہمارے جوانوں کو کیپچر کر کے دین سے ہٹائے، کیونکہ یہ دین پہ آئیں گے تو دنیا کو جو ہے یہ خطرہ محسوس ہوتا ہے کہ یہ آگے بڑھیں گے، ان کو پیچھے رکھنے کے لیے ایسی چیزوں میں ان کو لگائے رکھنا ضروری ہے۔ اب یہ بات ہم کو سمجھنے کی ضرورت ہے، ہمارے جوانوں کو سمجھنے کی ضرورت ہے کہ یہ فضولیات اور اسراف اور گناہ کاریوں سے ہٹ کر اپنی زندگی کو راہیاب کریں، صحیح راستوں پر لگائیں، سرکار کے طریقوں پر لگائیں، اور ان اسرافات سے اپنے آپ کو بچائیں، یہ قیمتی وقت ہے زندگی کا، یہ ہاتھ سے نکل نہ جائے۔ اب انہوں نے پہلا ہی جملہ کہا کہ آپ تو ہم کو وظیفہ بھی برابر دیتے نہیں اور انصاف سے کام بھی نہیں لیتے، اور حضرت عمر رضی اللہ عنہ کو اس بات کے ساتھ ہی جو ہے غصہ آیا، غصہ اتنا آیا کہ وہ جو کوڑا تھا وہ اٹھایا और यूं सर के ऊपर आने वाले का तो इकराम होता है, लेकिन आने वाला भी ख्याल रखे कि क्या बोल रहा है, बोलने में भी सोचना होता। एक आदमी आया था मेरे पास अपने दोस्त को लेकर, उसने कहा इनको बच्चा हुआ है, तो मुबारक हो आपको बच्चा, तो मुझे नहीं हुआ, उसने कहा मेरी आज्ञा को। तो बोलने में आदमी सोचे कि मैं क्या बोल रहा हूँ, लफ्ज क्या है मेरा, जुमला क्या है मेरा, गिरफ्त सब जुमलों में होती है। अच्छी बात, हजरत उमर रजी अल्लाह अन्हु का कोड़ा एक ही लफ्ज पर जो है ऊपर उठा है, इंसाफ नहीं करते और मुनासिब हमको वजीफा नहीं देते, ये बात। अब मेरे इंसाफ की बात तो कोशिश मेरी रात भर दिन ये है कि इंसाफ करूं, और इल्जाम लगाया, बहतान लगाया सीधा, और जाहिरी बात है कि इस पर गुस्सा आना चाहिए कि वो एक ही घाट के ऊपर बकरी और भेड़िया हजरत उमर के इंसाफ के असर से पानी पी रहे हैं, और जिस दिन बकरी पर भेड़िया ने हमला किया तो कहने वाले ने कहा आज शायद इंसाफ उमर यानी हजरत उमर रजी अल्लाह अन्हु चले गए। तब ही भेड़िए की हिम्मत हुई है कि ऐसे इंसाफ पसंद अमीरुल मोमिनीन की फ्रीमाइसिस के अंदर यह हमला कर रहा है बकरी के ऊपर, तो गुस्सा बिल्कुल बजा था। और पूरी इब्ने कैस जो है बहुत घबराए कि मैं ये मेहमान को लेके आया हूं, वो पिट जाएगा अमीरुल मोमिनीन के हाथ से, इनको रोकना कैसे, रोका कैसे जाए इनको, हाथ से तो इनको रोक नहीं सकते, बड़े आदमी है और मैं छोटा हूं, मैं इनको रोकूं तो कैसे रोकूं, रोकने का तरीका जानते हैं क्या इख्तियार किया, फरमाते हैं कुरान करीम की आयत का इंतखाब किया और वो हजरत उमर रजी अल्लाह अन्हु के सामने पड़ी, फरमाया उज़िल अफ़्वा वामुर बिल उर्फी वारिद अनिल जाहिलीन, अफ़्व दरगुज़र को शेवा बनाइए, अच्छी बातों की नसीहत फरमाइए। लोगों ने ये आयत पर रिसाले लिख दिए, कुरान की जामेलियत देख, फरमाते हैं उज़िल अफ़्वा वामुर बिल उर्फी वारिद अनिल जाहिलीन, तीसरी बात फरमाई के जाहिल हो, नादान हो, नावाकिफ हो, तो उसकी किसी बात पर गुस्से होने के बजाय उसे नजरअंदाज करने का मिजाज बनाइए। जो डंडा सर पे आ गया था वो वहां से नीचे सर पर नहीं आया, जिधर से आया था उधर वापस चला गया, रख दिया हजरत उमर रजी अल्लाह ताला अन्हु ने आसा अपनी जगह पर, अपना घोड़ा अपनी जगह पर, और फिर उलमा ने रिमार्क लिखा, रावी ने रिमार्क लिखा कि गुस्सा अमीरुल मोमिनीन को आए और कोई कुरान करीम की आयत पढ़ दे तो गुस्सा खत्म हो जाता है, बेजा गुस्सा नहीं कि किसी तरह से जो है खत्म ना हो। दूसरी बात कि आयात कुरानी पर 100% जबरदस्त अमल है, हजरत उमर रजी अल्लाह तआला अन्हु का लफ्ज इस्तेमाल किया वकान वकाफन इंद किताबिल्लाह, और हजरत उमर रजी अल्लाह अन्हु कुरान करीम पर बड़ी सख्ती के साथ और मजबूत तरीके से अमल पैरा होते थे। और फिर उबैना इब्ने हिस्न फदारी की तरफ इशारा करके कहा कि मेरी मुराद जो है वह आपके सामने है, वइन्नहा ज़ालिमिन अल-जाहिलीन, जिसका तर्जुमा फिलहाल करने की जरूरत नहीं, वो सहाबी अपनी जगह और खुद इब्ने कैस बहरहाल कह सकते थे, इस बिना पर उन्होंने ये बात कही। तो गुस्से का काबू में रहना ये अलामत है तक्वा की, और गुस्सा किसी तरह से काबू में ना आता, और आज आम शिकायत है लोगों की, मगर जरा जरा बात से मेरे को गुस्सा आता है, या तो बड़ाई की वजह से आता होगा, या मिजाज की और तबीयत के तकद्दुर की वजह से आता होगा, या खिलाफ मिजाज किसी चीज के आने पर आता होगा, और ये बड़ा काम है अल्लाह वालों के यहाँ। आप देख सकते हैं कि गुस्सा आए और चाहे तो नाफिस कर दे गुस्से को, फिर भी कंट्रोल में रखते हैं अपने आप को। हजरत मौलाना थानवी रहमत रहमतुल्लाह तआला अलैह ने एक आदमी को बहुत गुस्सा आता था, तो एक बुजुर्ग के पास भेजा कि वो तेरी इस्लाह करेंगे। उन्होंने कुछ भी कहा नहीं, न वजीफा बताया, न कोई नफले बताई, न कोई तरीका बताया। फरमाया खाली बैठो, मेरे पास कुछ भी नहीं है। लेकिन चंद दिनों के बाद हकीमुल उम्मत रहमतुल्लाह अलैह को खत लिखा और खत लिखकर कहा, हजरत मेरा तो गुस्सा खत्म हो रहा है। क्यों? फरमाया लोग आते हैं ऐसी बात कहते हैं कि मुझे गुस्सा आता है, लेकिन हजरत तो बिल्कुल मुस्कुरा मुस्कुरा के जवाब देते हैं, तो इनको गुस्सा ना आना, इसको देख के मैं कंट्रोल करते करते अब मेरा भी गुस्सा खत्म हो रहा है। तो अल्लाह वालों के यहाँ वो कुछ ना बोले, फिर भी आदमी बैठ के कुछ फायदा हासिल करना चाहे तो इनकी मजालिस से इंशाल्लाह जरूर फायदा होगा, और इनकी सोहबतें जो है बाहर